नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। निर्वाचन आयोगले दिएको समय सीमा अनुसार दलहरूले हिजोदेखि चुनावी प्रचार प्रसार थालेका छन्। 21 फागुनको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले 4 देखि 18 फागुनसम्म चुनाव प्रचार प्रसार गर्न समय तोकेको छ। यही अनुसार दलहरूले हिजोदेखि प्रचार प्रसारलाई तीव्र बनाएका छन्। सँगै आयोगले निर्वाचन आचार संहिता पालना गरी प्रचार प्रसार गर्न निर्देशन दिएको छ। पछिल्लो समय निर्वाचन आयोगले आचार संहिता विपरीत काम गरेको भन्दै केही उम्मेद्वारहरूलाई स्पष्टीकरण पनि सोधेको छ। स्पष्टीकरण सोधिएका मध्ये धेरैले अहिलेसम्म पनि जवाफ नदिएको निर्वाचन आयोगले जनाएको छ। सँगै पछिल्लो समय संचार माध्यमहरूले निर्वाचनमा यो उम्मेद्वारले जित्छ भनी सामग्री प्रस्तुत गरेको पनि पाइएको छ। निर्वाचन कानूनले निर्वाचन पूर्व मत सर्वेक्षण र नतिजा भन्दै सार्वजनिक गर्न दिएको हो। आज हामी निर्वाचन कानून, आचार संहिता कार्यान्वयनमा दल, उम्मेद्वार र मतदाताको भूमिका लगायतका विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराई। भट्टराई सर,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद छ यहाँलाई।
हजुर, अब फागुन 21 को निर्वाचन आउन 16 दिन बाँकी छ। अब हिजोदेखि निर्वाचन आयोगले दलहरूलाई प्रचार प्रसार गर्न समय दिएको छ। यो क्रम 18 गते 18 फागुनसम्म चल्नेछ। अब यसरी प्रचार प्रसार अब दलहरूले गर्दै गर्दा, दलहरू मतदाताकोमा जाँदै गर्दा, दलहरूले चुनावी सभा गर्दै गर्दा उनीहरूले ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन्? के यो अवधिमा आचार संहिता उल्लंघन हुने विषयहरू हुँदैनन्? अथवा दल उम्मेद्वारले के विषयमा ध्यान दिनुपर्छ जसका कारण चाहिँ निर्वाचन आचार संहिताको उल्लंघन नहोस्?
निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ। आचार संहिता लागू गरेको सन्दर्भमा 14 दिन राजनीतिक दल, उम्मेद्वार र सम्बद्ध व्यक्तिले 14 दिन प्रचार प्रसार गर्न पाउने गरी समय निर्धारण गरिएको छ। त्यो प्रचार प्रसार सुरु यही फागुन 4 गतेदेखि सुरु भयो र 18 गतेसम्म मात्र गर्न पाइने व्यवस्था छ। त्यो अवधिमा खास गरी राजनीतिक दल र उम्मेद्वारले सभ्य र अनुशासित तरिकाले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ। अनि घर दैलो गर्न जाँदा अथवा प्रचार प्रसार गर्दा स्थानीय प्रशासनको अनुमति लिएर कम्तीमा पनि 24 घण्टा अगाडि स्थानीय प्रशासनलाई जानकारी गराएर त्यो आमसभा गर्ने, जुलुस गर्ने मिति, समय र मार्गको बारेमा जानकारी गराउनुपर्ने व्यवस्था छ। त्यसै गरी दलले अथवा उम्मेद्वारले अथवा सम्बद्ध व्यक्तिहरूले निर्वाचन चिन्ह अङ्कित झण्डाहरू भए, लोगो भयो, स्टिकर भयो, कपडा, टोपी, क्याप, भेस्ट, यस्तै प्रकृतिका चिजवस्तुहरू, झोलाहरू भए त्यो बोक्न हुँदैन, त्यसको प्रयोग गर्नुपर्ने हुँदैन। त्यस गरी आयोगले मापदण्ड निर्धारण गरेको छ, कस्तो प्रकृतिको झण्डा बोक्ने भन्ने कुरा, ती कुराहरूको पालना गर्नुपर्ने हुन्छ र मर्यादित, सभ्य र अनुशासित तौरले स्वच्छ निर्वाचनलाई सहयोग पुग्ने किसिमले प्रचार प्रसार गर्नुपर्ने हुन्छ।
जस्तो यहाँले उल्लेख गर्नुभयो, निर्वाचन चिन्ह, झण्डा लगायतका यिनीहरू चाहिँ प्रचार प्रसारमा लाँदा पनि आचार संहिता निर्वाचन आयोगले निश्चित एउटा तोकेको छ। तर अब कतिपय सन्दर्भमा चाहिँ अहिले हेर्दा निर्वाचन चिन्ह नै बोकेर हिँडेको पनि हामीले देखेका छौं। के यो आचार संहिता भित्र पर्छ कि आचार संहिता विपरीत पर्छ?
यस्तो निर्वाचन चिन्ह र झण्डा अङ्कित कुनै पनि कपडाहरू, टोपी, भेस्टहरू, टी सर्टहरू यस्तो लगाउन पाइँदैन। यस्तो लगाइयो भने त्यो आचार संहिता उल्लङ्घन गरेको ठहरिन्छ र यस्तो गरेका कतिपय उम्मेद्वार र व्यक्तिहरूलाई आयोगले स्पष्टीकरण पनि सोधिसकेको छ। त्यो कारवाही प्रक्रियामा छ र त्यो त्यस्तो गरेमा आचार संहिता उल्लङ्घन गरेको मानि आयोगले कारवाही गर्छ।
सँगै यहाँहरूले यसअघि दलका उम्मेद्वारलाई सोधेको स्पष्टीकरणको जवाब हेर्दा थोरै मात्र उम्मेद्वारहरूले चाहिँ यसको जवाब दिएका छन्। अब स्पष्टीकरणको जवाब नदिएका उम्मेद्वारहरूलाई चाहिँ आयोगले कस्तो किसिमको कारवाही गर्छ? यदि उनीहरूले आयोगले सोधेको स्पष्टीकरण दिएनन् भने के उनीहरू कारवाहीको दायरामा आउँछन् कि त्यतिकै यो सकिन्छ?
यस्तो छ, हामी कहाँ विभिन्न माध्यमबाट उजुरी आउँछन्, ती उजुरीहरूमा बुझ्नको निम्ति, त्यसमा प्रमाण पुर्याउनको निम्ति अथवा सफाईको मौका दिनको निम्ति स्पष्टीकरण सोध्ने गरिन्छ। र हामी कहाँ अहिलेसम्मको तथ्याङ्क अनुसार लगभग 70 हाराहारीमा उजुरीहरू परेका छन् आयोगमा, भने विभिन्न जिल्लाहरूमा अनुगमन अधिकृतहरूकोमा पनि त्यसै गरी उजुरीहरू परेका छन्। आयोगमा परेका उजुरीको हकमा आयोगले स्पष्टीकरण सोधेको छ, त्यसमध्ये करिब 35 हाराहारीमा जवाफहरू पनि प्राप्त भएका छन् र केही आउँदै पनि छन्। केही समय तोकेर स्पष्टीकरण सोधिएको हुन्छ र त्यो समयमा जवाब प्राप्त हुन्छ, त्यो अनुमान गरिन्छ। यदि कसैले जवाब दिँदैन भने त्यो उसले त्यो स्वीकार गरेको मान्नुपर्ने हुन्छ र त्यसलाई अरू सपोर्टेड प्रमाणहरूको आधारमा थप कारवाही प्रक्रिया अगाडि बढ्छ। कसैले स्पष्टीकरण नदिँदैमा त्यो प्रक्रिया रोकिन्छ भन्ने हुँदैन।
जस्तै अब पछिल्लो समय केही संचार माध्यमहरूले सर्वेक्षण भन्दै यो मत सर्वेक्षण भन्दै चाहिँ नतिजा पनि सार्वजनिक गरेको जस्तो देखिएको छ, यही उम्मेद्वारले जित्छ भनेर। अब यो किसिमको सर्वेक्षण निर्वाचन पूर्व मतदान पूर्व गर्न पाइने यो निर्वाचन कानूनमा उल्लेख भएको छ कि, अथवा उनीहरूले यो कार्य मत सर्वेक्षण र नतिजा सार्वजनिक गर्ने कार्य गर्न पाउँदैनन् कि? अब यो विषयमा अलिकति स्पष्टीकरण दिनुहोस् न। उनीहरूले जसरी जुन मीडियाले जुन संचार माध्यमहरूले यो मत सर्वेक्षण र नतिजा सार्वजनिक गरेका छन् उनीहरूले हामीले यो गर्न पाउनुपर्छ, हामी गर्छौं भनेर एउटा दावा जस्तो पनि गरिरहेको हामीले देखेका छौं, के उनीहरूलाई यो छुट छ?
यस्तो छ, अब संचार माध्यम, पत्रकार, प्रतिष्ठान लगायत सबैले पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ। अब संचार माध्यमले, पत्रकारले पालना गर्नुपर्ने आचरणहरूमा कसैको अथवा कुनै दल उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्नु हुँदैन अथवा भन्ने व्यवस्था छ। तटस्थ रूपमा समान किसिमले समान अवसर दिएर सामग्रीहरू प्रकाशन गर्नुपर्ने व्यवस्था छ। पछिल्लो दिनमा केही सञ्चार माध्यमहरू पत्र पत्रिकाबाट कुनै पनि उम्मेद्वारको पक्षमा अथवा कुनै पनि दलको विपक्षमा त्यस्ता प्रकृतिका समाचारहरू आइरहेको कुरा आयोगको पनि ध्यानाकर्षण भएको अवस्था छ। र सञ्चार माध्यम, पत्र पत्रिका, पत्रकारको नियमन गर्ने निकाय छ, हामी कहाँ एउटा इन्फर्मेसन इन्टिग्रिटी युनिट पनि रहेको छ, त्यहाँ प्रेस काउन्सिल लगायतका नियामक निकायका प्रतिनिधिहरू पनि हुनुहुन्छ र उहाँहरूले निगरानी गरिरहनु भएको छ र आयोगले पनि केही सञ्चार माध्यमहरूलाई त्यस्ता समाचार प्रकाशित भएका विषयहरूमा ध्यानाकर्षण भएको हुँदा प्रेस काउन्सिललाई आवश्यक कारवाहीका लागि लेखेर पठाएको अवस्था छ।
भनेपछि यसको अब के गर्ने भन्ने कुरा चाहिँ प्रेस काउन्सिलको अधीनमा हुन्छ, उसले चाहिँ त्यो बुझेर चाहिँ कारवाही प्रक्रिया अगाडि बढाउन सक्छ होइन?
खास गरी अब सञ्चार माध्यमको, पत्रकारको नियमन गर्ने निकाय प्रेस काउन्सिल भएको हुनाले हामीले आयोगले पहिला प्रेस काउन्सिललाई आचार संहिता विपरीत भएका कार्यहरूमा कारवाही गर भनेर पत्रचार गर्छ, प्रेस काउन्सिलले कारवाही गर्छ भन्ने आयोगको अपेक्षा पनि छ।
अब यो सँगै उम्मेद्वारले खर्च गर्न पाउने विषय पनि महत्वपूर्ण छ। निर्वाचन भन्ने बित्तिकै ठूलो खर्च हुन्छ त्यो सबैले बुझेका छन्, तर निर्वाचन आयोगले एउटा निश्चित मापदण्डका आधारमा निश्चित खर्च चाहिँ सीमा तोकेको छ, जसमा चाहिँ भूगोल अनुसार 25 लाख रूपियाँदेखि 33 लाख रूपियाँसम्म खर्च गर्न पाउने, उम्मेद्वारले खर्च गर्न पाउने व्यवस्था गरेको छ। अब यो यसलाई चाहिँ पारदर्शी बनाउन आयोगले यसपटक पहिलो पटक चाहिँ ब्याङ्किङ प्रणाली मार्फत यो यसलाई चाहिँ राख्ने, उम्मेद्वारले चाहिँ निर्वाचनका लागि छुट्टै एउटा ब्याङ्क खाता खोल्नुपर्ने व्यवस्था गरेको छ, जस अनुसार केही उम्मेद्वारले खोलेका छन्, अझै धेरै संख्यामा उम्मेद्वारहरूले खोल्न बाँकी छ। अब यो सन्दर्भमा यहाँहरूले यसको अनुगमन कसरी गर्नु भएको छ?
निर्वाचन खर्चलाई अथवा निर्वाचन प्रचार प्रसारमा हुने आमदानी र खर्चलाई व्यवस्थित गर्न र निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनको निम्ति खर्चको हद तोकेर आयोगले खर्चको हद निर्धारण गरेको छ र सोही अनुरूप कार्यान्वयन गर्नुपर्ने दायित्व दल तथा उम्मेद्वारको हुन्छ। त्यो खर्चलाई अथवा खर्चको व्यवस्थापनलाई पारदर्शी गराउने उद्देश्यले आयोगले सम्बन्धित उम्मेद्वारले अथवा दलले खाता खोल्नुपर्ने र त्यो खातामा निर्वाचन प्रचार प्रसारको आम्दानी जम्मा गर्नुपर्ने र त्यही खाताबाट खर्च गर्नुपर्ने र जिम्मेवार पदाधिकारी तोकेर खर्च गर्नुपर्ने हिसाब किताबहरू पारदर्शी राख्नुपर्ने भन्ने व्यवस्था गरेको हो र यस खाता खोल्नुपर्छ भन्ने व्यवस्था हाम्रो कानुनले गरेको हो। यसपटक आयोगले यसलाई बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास थालेको छ। खाता व्यवस्थापन सम्बन्धी प्रचार प्रसार गर्नको निम्ति खाता खोल्ने सम्बन्धी कार्यविधि पनि आयोगले पारित गरेको छ र सोही अनुरूप नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेर अनि खाता खोल्ने कार्यलाई सहजीकरण गरिदिन व्यवस्थित गरिदिन अनुरोध पनि गरेको छ र कतिपय उम्मेद्वारहरूले खाता पनि खोलिरहनु भएको छ। हिजोसम्मको डाटा अनुसार 671 को हाराहारीमा उम्मेद्वारहरूले खाता खोलेको हामीसँग तथ्याङ्क छ र खोल्ने प्रयास पनि गरिरहनु भएको छ, खोल्ने कार्य पनि जारी रहेको छ। त्यसै गरी दलहरूले पनि आयोगबाट चार दलको हाराहारीमा सिफारिस आयोगबाट लानु भएको छ खाता खोल्नको निम्ति। त्यसैले सबैसम्म के अनुरोध छ भने सबैले खाता खोलेर आयोगको निर्णयलाई पालना गरेर निर्वाचन प्रचार प्रसार खर्चलाई पारदर्शी रूपमा हिसाब किताब राखेर सार्वजनिक गरेर आयोगमा विवरण बुझाएर स्वच्छ र विश्वसनीय निर्वाचनलाई सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा आएको छ।
भनेपछि अब उम्मेद्वारले मात्र होइन दलले पनि यो निर्वाचनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ होइन? उनीहरूले छुट्टै
दलले पनि यस्तो छ, समानुपातिक निर्वाचन प्रणालीको लागि दलले नै प्रचार प्रसार गर्ने हो। दलले बन्द सूचीमा जति उम्मेद्वार बुझाउनु भएको छ प्रति उम्मेद्वार 2,00,000 दरले समानुपातिकमा खर्च गर्ने व्यवस्था छ। त्यो खर्चलाई पारदर्शी बनाउनको निम्ति दलले पनि निर्वाचन प्रचार प्रसार गर्ने जुन खर्चको व्यवस्थापन छ त्यो खाता खोलेर त्यही खाताबाट गर्नुपर्ने प्रावधान गरिएको छ।
अब यसैमा कालीकोट जस्तो दुर्गम जिल्लाका सबै उम्मेद्वारले ब्याङ्क खाता खोलिसकेका रहेछन्, यहाँहरूको तथ्याङ्क यहाँहरूको सूचनामा त्यो आएको छ। सँगै अब सुगम जिल्लाहरूमा चाहिँ अधिकांश उम्मेद्वारले खाता नखोलेको देखिएको छ। यसको कारण चाहिँ के होला? यहाँहरूले त्यति राम्रोसँग अझै भन्न सक्नु भएको छैन कि भन्नुभएको छैन कि, अथवा उनीहरूलाई त्यो खोल्नुपर्छ भन्ने यो जानकारी नभएर हो कि, अथवा के लाग्छ यहाँलाई?
अब हामीले दलहरूलाई पनि विभिन्न समयमा बोलाएर अन्तर्क्रिया गरेका छौँ। हिजो पनि सबै दलहरूलाई निर्वाचनमा भाग लिएका 75 दललाई हामीले आयोगले बोलाएर अन्तर्क्रिया गरेर यही निर्वाचन प्रचार प्रसार खर्चको सम्बन्धमा जानकारी गराएको अवस्था छ र नेपाल राष्ट्र बैङ्कले पनि सहजीकरण गरेको छ। हामीले अनुगमन अधिकृतहरूलाई पनि सम्बन्धित उम्मेद्वारहरूलाई जानकारी गराएर खबर गरेर खाता खोल्ने कार्यमा सहजीकरण गर्न निर्देशन पनि दिएका छौँ र कतिपय उम्मेद्वार दलले पालना गर्नुभएको छ, खोलिरहनु भएको छ। अब कतिपयले अब यो जानकारी नभएर भन्ने अवस्था त नहोला, किनकि अब उहाँहरूले जानकारी राख्नुपर्छ निर्वाचन कानुन के छ, आचार संहितामा के छ, आफूले गर्नुपर्ने दायित्व के हो भन्ने कुरोमा अवगत हुनु नै पर्ने हुन्छ। त्यसकारणले उहाँहरूले गर्नुहुन्छ भन्ने अपेक्षा छ, अझै समय छ, उहाँहरूले गर्नुहुन्छ, गर्नै पर्छ। यदि त्यो आएको निर्देशन र निर्वाचन कानुनको उल्लङ्घन भयो र अटेरी भयो र त्यसको पालना भएन भने आयोगले कानुन अनुसार आवश्यक कारवाही गर्ने नै हुन्छ।
अर्कोतर्फ अब राजनैतिक दल र उम्मेद्वारले चाहिँ अब निर्वाचनकै लागि भनौं उनीहरूले यो आर्थिक सहयोग पनि माग गरिरहेको हामीले देखेका छौं। अब क्यूआर कोड मार्फत सामाजिक सञ्जालहरूमा हामीले मागेको देखेका छौं। अब यसमा पनि निर्वाचन कानूनले केही आकर्षित गर्ला राजनैतिक दल र उम्मेद्वारले कोसँग आर्थिक सहयोग लिन हुने कोसँग लिन नहुने भन्ने सन्दर्भ होला। अब त्यो विषय चाहिँ कस्तो हो, कोसँग उनीहरूले आर्थिक सहयोग लिन सक्छन् र कुन कुन को कोसँग चाहिँ कुन कुन पक्षसँग चाहिँ आर्थिक सहयोग उनीहरूले लिनु हुँदैन भन्ने कानूनमा केही उल्लेख गरिएको छ?
यस्तो छ, हाम्रो राजनीतिक दल सम्बन्धी ऐनमा दलको कोष रहने व्यवस्था छ। त्यो कोषमा अनि कस्ता प्रकृतिका सहयोग लिन पाइन्छ, कस्तो प्रकृतिका सहयोग लिन पाइँदैन, कोबाट सहयोग लिन पाइन्छ, कोबाट लिन पाइँदैन भन्ने व्यवस्था गरेको छ। दल र उम्मेद्वारले स्वैच्छिक आर्थिक सहयोग कसैले स्वेच्छाले दिन्छ भने त्यो लिन पाइन्छ, तर त्यसलाई पारदर्शी रूपमा त्यसको खर्च राख्नुपर्ने हुन्छ। र खास गरी सरकारी कर्मचारी, सरकारी निकाय, सरकारी प्रतिष्ठान, सार्वजनिक कम्पनी अनि विदेशी व्यक्ति, विदेशी संस्था अनि नाम नखुलेको व्यक्ति यस्ताबाट सहयोग लिन पाइँदैन। नेपाली नागरिक वा कम्पनी अथवा खास गरिकन प्राइभेट कम्पनीहरू यस्तोबाट स्वैच्छिक आर्थिक सहयोग दबावले होइन, कसैले स्वेच्छाले सहयोग गर्छु भनेर दिन्छ भने त्यो लिन पाइन्छ, तर हिसाब किताब पारदर्शी हुनुपर्छ। 25,000 सम्मको निम्ति रसिद काटेर रसिदबाट लिन पाइन्छ, त्यसलाई बैङ्कमा जम्मा गर्नुपर्छ। कसैले 1,00,000 भन्दा बढी आर्थिक सहयोग दिन्छ भने त्यसको स्रोत के हो, त्यसको कर तिरेको छ कि छैन, त्यस्ता कुराहरू पनि खुलाएर दिनेले पनि लिनेले पनि लिनुपर्ने हुन्छ र त्यसको हिसाब किताब पारदर्शी रूपमा राख्नुपर्छ। व्यवस्था, कानुनी व्यवस्था हाम्रो यस्तो रहेको छ।
जस्तो अब यहाँहरूले तोक्नु भएको छ भूगोल अनुसार खर्च गर्न पाउने, उम्मेद्वारहरूले खर्च गर्न पाउने 25 देखि 33 लाखसम्म, अब यति रकमसम्म चाहिँ उनीहरूले चाहिँ सहयोग लिन सक्छन् कि योभन्दा बढी पनि लिन सक्ने अवस्था हुन्छ?
अब सहयोग कति लिने भन्ने कुरा, अब खर्च कति गर्ने भन्ने कुरा हाम्रो निर्वाचन कानूनले अथवा आयोगले निर्णय गरेर निर्धारण गरेको छ। त्यही खर्चको हदभित्र, त्यही सीमाभित्र रहेर खर्च गर्नुपर्ने हुन्छ र खर्चको सीमाभन्दा बढी खर्च गर्न पाइँदैन, त्यही कुरालाई मध्यनजर गर्नुपर्ने हुन्छ।
अब सँगै मतदाताको गोपनीयताको कुराहरू पनि छ, मतदाताका गोपनीयताका कुराहरू अहिले हेर्दा कुन दल वा उम्मेद्वारलाई मत हाल्छु हाल्ने भनेर प्रश्नहरू सोधिएको देखिन्छ र मतदाताले त्यसको उत्तर जवाफ पनि दिएको देखिन्छ। यो सन्दर्भमा मतदाताको गोपनीयताको प्रसंगमा, गोपनीयताको सन्दर्भमा निर्वाचन कानूनमा उल्लेख भएका विषयहरू के छन् र के उनीहरूले यसरी एउटा गोप्य रूपमा गर्नुपर्ने मतदानको कार्य, उनीहरूले मतदाता स्वयंले चाहिँ यो नै दल यो उम्मेद्वारलाई चाहिँ मत हाल्छु भनेर भन्न पाउने अवस्था हो?
अब यस्तो छ, अब मतदाता नै सर्वेसर्वा हो, तर हाम्रो अन्तर्राष्ट्रिय मान्यता निर्वाचन कानूनले गोप्य मतदानको अधिकारलाई संरक्षण गरेको छ। कसैले पनि गोप्य मतदानको अधिकारमा उल्लङ्घन गर्नु हुँदैन र यो सञ्चार माध्यमहरूले पनि त्यसरी कसलाई मत दिनुहुन्छ कसलाई दिनु हुँदैन भनेर त्यो मतदाताको अधिकारलाई असर पर्ने किसिमले अथवा गोप्य मतदानको अधिकारलाई असर गर्ने खालले त्यस्ता कुराहरू सोध्ने अनि प्रकाशित गर्ने गर्न हुँदैन र मतदाताले पनि त्यो कुरालाई ख्याल गर्नुपर्ने हुन्छ।
अब मतदाता शिक्षा कार्यक्रम अहिले सुरु भइरहेछ, निर्वाचन आयोगले तोकेका व्यक्तिहरूले मतदाताको घर घरमा गएर मतदान गर्ने कार्य चाहिँ कसरी गर्न सकिन्छ त्यसको शिक्षा चाहिँ दिदी हुनुहुन्छ। अब यो सन्दर्भमा यहाँहरूले कसरी परिचालन गर्नुभएको छ मतदाता शिक्षाको सन्दर्भमा, नमूना मतपत्रहरू लिएर उहाँहरू जाँदै हुनुहुन्छ, यो जाँदै गर्दा उहाँहरूलाई पनि आचार संहिता अवश्य लागू होला, अब यो सन्दर्भमा अलिकति जानकारी दिनुहोस् त।
आयोगले यही 3 गतेदेखि लागू हुने गरी हरेक टोल टोलमा, बस्ती बस्तीमा स्वयंसेवकले मतदाता शिक्षा सर्वसाधारण नागरिकलाई अथवा मतदातालाई, सर्वसाधारण मतदातालाई दिने गरी परिचालन गरिसकेको छ। मतदाता शिक्षा प्रदान गर्ने स्वयंसेवकले पनि आचार संहिता पालना गर्नुपर्ने हुन्छ। आयोगले जे निर्देशन दिएको छ, आयोगको जे नीति छ, जे डकुमेन्ट उपलब्ध गराएको छ, त्यसैमा आधारित रहेर मत गोप्य मतदान गर्न सिकाउने, उहाँहरूलाई मतदान बदर गर्न घटाउने खालको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। निर्वाचनमा खटिएकै सरह आचार संहितामा व्यवस्था भएका कुराहरू यो मतदाता शिक्षामा खटिने स्वयंसेवकहरू अथवा कर्मचारीहरू अथवा जोसुकैले पनि पालना गर्नुपर्ने हुन्छ।
अब सँगै मतदानको गोपनीयताको कुरा पनि छ। यो केही वर्ष अघिको निर्वाचनमा एउटा ठूलो हल्ला फिजाइयो र यो हल्ला, यो भ्रम चिर्न चाहिँ निर्वाचन आयोगलाई ठूलै मेहनत पनि गर्नु पर्यो। मतदान कसलाई हालेको छ भनेर सबै कुरा थाहा हुन्छ, सबै स्पष्ट देखिन्छ भनेर मतदाताहरूलाई चाहिँ विभिन्न प्रलोभन अथवा डर धम्की र भ्रम पनि देखाइएको थियो। भलै यो सन्दर्भमा अहिलेको निर्वाचनमा यो विषय त्यति छैन, यो यस्तो अवस्था आएको छैन, तथापि अब मतदानको समयमा मतदानको गोपनीयताको प्रसंग पनि हुन्छ। अब मतदानको गोपनीयता भनेको कस्तो हो र यो मतदानको गोपनीयता भंग गरे चाहिँ के कस्तो कारवाही हुने व्यवस्था छ?
मतदानको गोपनीयता भनेको आफूले मतदान गरेको कसैलाई पनि थाहा नहोस् अथवा त्यो गोप्य मतदान को अधिकार संरक्षण होस् भन्ने उद्देश्यले विभिन्न निर्वाचन सम्बन्धी कानूनहरूमा गोप्य मतदानको अधिकार उल्लङ्घन गर्न नहुने, मतदाताले पनि उल्लङ्घन गर्न नहुने र अरू कसैले पनि त्यो गोप्य मतदानलाई असर गर्ने गरी त्यस्ता खालका गतिविधिहरू, क्रियाकलापहरू, समाचारहरू प्रकाशन गर्न नहुने भन्ने व्यवस्था छ। अब कुनै व्यक्तिले निर्वाचनलाई असर गर्ने गरी त्यस्ता भ्रमहरू फैलाएर मतदातालाई डर, तरास, प्रलोभन त्यस्ता खालका क्रियाकलापहरू देखाउनेलाई अथवा गर्ने गराउनेलाई निर्वाचन कसुर तथा सदाय ऐन अन्तर्गत सदाय हुने व्यवस्था छ। त्यो जिल्ला प्रहरी कार्यालयमा हुजुरी दिन सकिन्छ, निर्वाचन आयोगमा हुजुरी दिन सकिन्छ। त्यो खास गरिकन फौजदारी कसुर अन्तर्गत त्यसको अनुसन्धान हुन्छ, मुद्दा अदालतमा जान्छ र त्यसको कारवाही प्रक्रिया कानुनी कारवाही हुने व्यवस्था कानुनले गरेको छ। त्यो कसैले पनि त्यस्ता खालका गतिविधिहरू नगर्न, नगराउन आयोगले सबैलाई अनुरोध गर्दछ र मतदाता पनि यस्ता कुराहरूबाट सजग हुन, सत्य सूचना के हो, आधिकारिक सूचना के हो पहिचान गरेर मात्रै विश्वास गर्न अनुरोध गर्दछ।
हुन्छ त सहसचिवज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद छ यहाँलाई पनि। आयोगको तर्फबाट यी निर्वाचन आचार संहिताका कुराहरू राख्ने मौका दिनुभयो र सबैलाई स्वच्छ निर्वाचनमा सहयोग पुग्ने किसिमले आचार संहिताको पालना गर्न र गराउन अनुरोध गर्दछ।
हजुर, हामी कुराकानी गर्दैथ्यौं निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईसँग, विशेष गरी निर्वाचन कानून, निर्वाचन आचार संहिता, निर्वाचन आचार संहिता पालनामा दल र उम्मेद्वारको भूमिका सँगै मतदाताहरूको मतदाताहरूले पनि पालना गर्नुपर्ने नियम र यो नियम, यो आचार संहिता पालना नगरे कारवाही हुने प्रक्रिया, कारवाही गरिने प्रक्रिया लगायतका सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्यौं। कुराकानी गरौं निर्वाचनलाई स्वच्छ, मर्यादित र सर्वस्वीकार्य बनाउनका लागि आचार संहिता पालना निकै महत्वपूर्ण विषय हो र आचार संहिता पालना नगरी उम्मेद्वारहरू, राजनैतिक दलहरू अगाडि बढ्दा निर्वाचन आयोगले ध्यानाकर्षण गराउने, कार्यवाही गर्ने प्रक्रिया छँदैछ। निर्वाचन आयोगले दिएको समय सीमा अनुसार दलहरूले निर्वाचन प्रचार प्रसारमा हिजोदेखि दलहरू लागेका छन् र यो क्रम यही फागुन 18 गतेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा कुल 3,406 जना उम्मेद्वारहरू प्रतिस्पर्धामा रहेका छन् र यी प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरूले आफ्नो क्षेत्रमा निर्वाचन प्रचार प्रसार गरी मतदातालाई आफ्नो पक्षमा ल्याउन उनीहरू यो अवधिमा प्रचार प्रसारमा लाग्ने कार्य भइ नै रहेको छ र निर्वाचन आचार संहिताको पालनामा निर्वाचन आयोगले सदैव जोड़ दिँदै नै आएको छ। यो सँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।